أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي على في توحده ودنا في تفرده وجل في سلطانه وعظم في أركانه وأحاط بكل شيء علما والصلاة والسلام والتحية والإكرام على نبيه وحبيبه سيدنا ومولانا أبي القاسم محمد وعلى آله آل الله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا ولا سيما بقية الله أرواحنا لتراب مقدمه الفداء واللعنة الأبدية على أعدائهم أعداء الله أجمعين أما بعد فقد قال الله عز اسمه وجل شأنه في كتابه المجيد لهم دار السلام عند ربهم وهو وليهم بما كانوا يعملون حضرات گرامی، آپ حضرات اپنی آسائشیں اور اپنی راحتیں قربان کر کے جو یہاں بیٹھے ہیں، یہ اس بات کی علامت ہے کہ نام حسین پر جو لذت زمین پر بیٹھنے میں ملتی ہے وہ نرم بستروں میں نہیں ملتی، اور یہ اس بات کی علامت ہے کہ پروردگار نے آپ کے ساتھ خیر کا ارادہ کر لیا ہے، کہ پروردگار عالم نے قرآن مجید میں آواز دی اِن یرد کا بخیرن فلا راد لفضلہ، اگر وہ تمہارے ساتھ خیر کا ارادہ کر لے تو کوئی بھی شے اس کے فضل کو رد نہیں کر سکتی، اور اسی کے برخلاف آواز دی وَإِن يَمْسَسْكَ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ إِلَّا هُوَ، اور اگر کوئی چیز تمہیں ضرر پہنچانے پر آ جائے تو کوئی بھی اس ضرر کو دور کرنے پر قدرت نہیں رکھتا مگر پروردگار عالم کے۔ اس کے بعد پھر آیت کا لہن بدلا، جو بھی آیت پڑھی وَإِن يُرِدْكَ بِخَيْرٍ فَلَا رَادَّ لِفَضْلِهِ، اگر وہ پروردگار تمہارے ساتھ خیر کا ارادہ کر لے، یہ ارادہ پروردگار ہے، یہ مشیت پروردگار ہے، اور ارادہ پروردگار ہمارے ارادے جیسے نہیں ہیں جو بلی کے گزر جانے سے ٹوٹ جاتا ہے، یہ ارادہ پروردگار ہے جو کسی سبب کا محتاج نہیں ہے۔ اگر وہ پروردگار این یرید کا بخیرن، اگر وہ پروردگار تمہارے ساتھ خیر کا ارادہ کر لے، فلا راد لفضلے، تو کوئی بھی شے اس کے فضل کو رد نہیں کر سکتی۔ کتنی مشکلات آئیں، کتنی مصیبتیں آئیں، مگر پروردگار نے میرے اور آپ کے ساتھ خیر کا ارادہ کر لیا تھا۔ جو فرمائیں، پروردگار عالم نے میرے اور آپ کے ساتھ خیر کا ارادہ کر لیا تھا، تو اگر وہ خیر کا ارادہ کر لے تو کوئی بھی شے کسی میں اتنی طاقت نہیں ہے، کوئی بھی شے پروردگار عالم کے فضل کو رد نہیں کر سکتی۔ اور اب میں دلیل کے طور پر فوراً اس روایت کا جملہ پڑھ دوں کہ میں کس بنیاد پر یہ بات کہہ رہا ہوں کہ پروردگار عالم نے میرے اور آپ کے ساتھ خیر کا ارادہ کیا ہے۔ حضرت امام جعفر صادق علیہ الصلوۃ والسلام، من اراد اللہ به الخیر، پروردگار جس کے ساتھ خیر کا ارادہ کر لے، قذف فی قلبه حب الحسین و حب زیارت۔ اگر پروردگار کسی کے ساتھ خیر کا ارادہ کر لے تو پروردگار اس کے دل میں حسین کی محبت بھی ڈال دیتا ہے اور حسین کی زیارت کی محبت بھی ڈال دیتا ہے۔ یہ ہمارے دلوں میں حسین ابن علی کی محبت، ہمارے دلوں میں حسین ابن علی کی زیارت کی محبت اس بات کی دلیل ہے کہ کوئی ہے جو ہمارے ساتھ خیر کا ارادہ کر چکا ہے۔ میرا اور آپ کا یہاں پر آ جانا اس بات کی علامت ہے، اس بات کی شہادت دیتا ہے کہ اس پروردگار نے ہمارے ساتھ خیر کا ارادہ کر لیا ہے۔ اور جب وہ پروردگار خیر کا ارادہ کر لے تو کون ہے جو اس کے فضل کو رد کر سکتا ہے؟ مجھے فرمائیں۔ اور ہمارا موضوع یہی تھا، اگر آپ حضرات کو یاد ہو، 2 سال مسلسل ہم نے زیارت عاشورہ کی شرح بیان کی اور آج یہ اس کا 3rd سال ہے۔ زیارت عاشورہ جو حدیث قدسی ہے، اور جو جس طرح سے اس روایت میں بھی بیان ہوا، من اراد اللہ، توجہ فرمائیے گا، من اراد اللہ بہل خیر، جس کے ساتھ بھی من، اس من میں اتنی طاقت ہے کہ سب کو اپنے اندر لیے ہوئے ہے۔ توجہ فرمائیں، من جو بھی شمال سے لے کر جنوب تک، مشرق سے لے کر مغرب تک، آدم سے لے کر خاتم تک، خاتم سے لے کر خاتم الاوسیہ تک، جتنے بھی افراد ہیں، جتنے بھی لوگ ہیں، جن کے ساتھ بھی پروردگار خیر کا ارادہ کرتا ہے تو پروردگار ان کے دل میں محبت حسین ڈال دیتا ہے۔ اب سمجھ میں آیا کہ جب حسین کا نام آیا تو آدم کیوں رونے لگے؟ جب حسین کا نام آیا تو نبیوں نے آنسو کیوں بہائے؟ کیوں؟ اس لیے کہ پروردگار نے ان کے ساتھ خیر کا ارادہ کر لیا ہے، اور جس کے ساتھ پروردگار خیر کا ارادہ کرے ان کے فضل کو کوئی رد نہیں کر سکتا۔ ایک صلوات بر محمد و آل محمد۔ اور ہماری گفتگو زیارت پہ ہے، من اراد اللہ بہل خیر، جس کے ساتھ بھی جو بھی ہو، اس من میں اتنی عمومیت ہے، اتنی گنجائش ہے کہ سب کو اپنے اندر لینے کے لیے تیار ہے، اور اس کے باوجود بھی اس کا فضل کم نہیں ہوگا۔ جو فرمائیں، اس من میں اتنی طاقت ہے کہ اگر اس دنیا کے اول سے لے کر آخر تک سارے انسان بھی سما جائیں تو انسان کم پڑ جائیں گے، اس کا فضل پھر بھی ختم نہیں ہوگا۔ اس لیے کہ وہ اس قادر کا فضل ہے، وہ اس قادر علی الاطلاق کا فضل ہے کہ جس کے فضل میں کوئی کمی نہیں ہے، اس کے یہاں کوئی بخل نہیں ہے۔ تم اپنے اندر اہلیت ایجاد کرو، وہ بخیل نہیں سخی ہے، وہ تمہارے اندر خیر ایجاد کر دے گا۔ اس پروردگار عالم میں اتنی طاقت ہے، من اراد اللہ بہل خیر، جس کے ساتھ بھی پروردگار خیر کا ارادہ کرنا چاہے، قذف فی قلب ہی حب الحسین، تو پروردگار اس کے دل میں حسین کی محبت ڈال دیتا ہے۔ یہی نہیں، وہ حب زیارت، پروردگار اس کے دل میں حسین کی زیارت کی محبت ڈال دیتا ہے۔ السلام علیک یا ابا عبداللہ، جو فرمائیں، السلام علیک یا ابا عبداللہ، یہ زیارت نہیں بلکہ اعلان ہے کہ وہ مالک ہمارے ساتھ خیر کا ارادہ کر چکا ہے۔ اور جو بھی، توجہ فرمائیے گا، جو بھی اس زیارت سے پریشان ہو، آہ! 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 آگے فرمائیں, جو بھی اس زیارت سے پریشان ہو, جس کے دل بھی اس سلام سے جل رہے ہوں, سمجھ لیجئے خیر وہاں نہیں جا سکتا, وہاں شر ہی شر ہے, یہاں خیر ہی خیر ہے.
محمد صلی
اس لیے کہ حدیث کہہ چکی ہے کہ پروردگار جس کے ساتھ بھی خیر کا ارادہ کر لے تو پروردگار اس کے دل میں حسین ابن علی کی محبت بھی ڈال دیتا ہے اور حسین ابن علی کی زیارت کی محبت بھی ڈال دیتا ہے. السلام علیک یا ابا عبداللہ, السلام علیک یا ابن رسول اللہ, الی آخر جو اولین فقرے ہیں زیارت شریف عاشورہ کے, تقریباً وہ آپ حضرات کے سامنے بیان ہو چکے تھے گزشتہ برس 9 محرم کو, جہاں پر بات پہنچی تھی وہ یہ جملہ تھا, یا ابا عبداللہ, اے ابو عبداللہ, اے حسین ابن علی, انی سلم لمن سالمکم, توجہ فرمائیں, وحرب لمن حاربکم, اے آقا, اے مولا, جس سے آپ نے صلح کی اس سے میں صلح کروں گا. یہی نہیں, اگلا فقرہ بہت عجیب, اور جس سے آپ نے جنگ کی, جو فرمائیں جس سے آپ نے جنگ کی اس سے میں جنگ کروں گا. مولا جنگ تو تمام ہو گئی, جو فرمائیں جنگ تو تمام ہو گئی, اب کس سے جنگ کروں؟ زیارت تو یہ کہہ رہی ہے وہ حرب لمن حاربکم, جس سے آپ نے جنگ کی وہ تو ختم ہو گیا, جو فرمائیں جس سے آپ نے جنگ کی تھی وہ تو ختم ہو گیا, اس کا تو نام بھی ختم ہو گیا, اس کا تو نشان بھی ختم ہو گیا, اب میں جنگ کروں تو کس کے ساتھ کروں؟ حسین ابن علی آواز دیں گے, میں جاتے جاتے تمہارے لیے بھی دروازہ کھول کے جا رہا ہوں, نہ یزید کے جانے سے یزیدیت ختم ہوگی, نہ حسین کے جانے سے حسینیت ختم ہوگی, یزیدیت بھی آگے بڑھ رہی ہے, حسینیت بھی آگے بڑھ رہی ہے. اب وہ مجھے وہ جملہ کہنے دیں جس جملے پر بات تمام کی تھی. حسین ابن علی نے عصر عاشور 10 محرم کو جنگ شروع کی تھی. یا حسین ابن علی نے صبح عاشور 10 ہجری سن 61 ہجری کو جنگ شروع کی تھی, جنگ تمام نہیں کی تھی. اس کا مطلب یہ ہے کہ جنگ چل رہی ہے, جو فرمائیں جنگ چل رہی ہے, یہ وہ سفر ہے جو بقی جو سار اللہ سے شروع ہوا ہے اور بقیت اللہ پر تمام ہوگا. وہ جنگ جو حسین نے شروع کی تھی, وہ جنگ جو سار اللہ نے شروع کی تھی, وہ جنگ بقیت اللہ کے ہاتھوں تمام ہوگی کہ جب کوئی نہ بچے گا, جب آنے والا آئے گا پھر وہ نہیں دیکھے گا, وہ مہلت دیں گے, یہ ساری بحثیں اپنی جگہ ہیں, لیکن پھر اس کے بعد وہ جب آئیں گے اور جب ان کے ہاتھ میں ذوالفقار ہوگی, وہ عزم حسینی ہوگا اور مہدی برحق کے ہاتھ میں علم عباس ہوگا, جو فرمائیں پھر سوچئے کیا ہوگا, کیا عالم ہوگا. بہرحال وہ جنگ جو حسین ابن علی نے شروع کی تھی وہ جنگ چل رہی ہے. اور اب مجھے یہ دیکھنا ہے کہ آج کی کربلا میں کہاں کھڑا ہوں. جو فرمائیں اگر جنگ چل رہی ہے اور حسینیت بھی چل رہی ہے اور یزیدیت بھی آگے بڑھ رہی ہے, تو اب مجھے یہ دیکھنا ہے کہ آج کی کربلا میں کہاں ہوں. جو فرمائیں کیونکہ زیارت تو یہی کہہ رہی ہے کہ جنگ چل رہی ہے, اور یہی نہیں بلکہ گنبد حسینی پر لال پرچم بتا رہا ہے کہ جنگ چل رہی ہے. جو فرمائیں آپ کو معلوم ہے گنبد حسینی پر سبز نہیں لال پرچم لہراتا ہے, کیوں؟ اس لیے کہ عرب کا دستور یہ ہے کہ جب جنگ ختم نہ ہو تو لال پرچم لہرایا جاتا ہے. لال پرچم اس بات کی علامت ہے کہ جنگ چل رہی ہے. اس کا معنی یہ ہے کہ آج بھی آواز آ رہی ہے حل من ناصر ینصرنا, لیکن کوئی کان چاہیے جو اسے سنے. جو فرمائیں. میں اس بات کو عرض کر چکا ہوں, دلیل کے طور پہ, شاہد کے طور پہ بیان کر رہا ہوں. عزیزان گرامی, آپ مجھے بتائیں, حسین ابن علی نے, اس کو کبھی انشاءاللہ بیان کروں گا, حسین ابن علی نے روزے عاشور سات جگہوں پر حل من ناصر کہا ہے. وہ سات جگہیں کون کون سی ہیں کبھی انشاءاللہ بیان کروں. سات جگہوں پر حسین ابن علی نے حل من ناصر کہا ہے. ایک مرتبہ جب حل من ناصر کہا ہے تو کوئی بھی نہیں تھا, کوئی نہ بچا, نہ حضرت عباس, نہ حضرت علی اکبر, نہ حضرت قاسم, شہدائے کربلا, کوئی نہیں, مردوں میں بس سید سجاد, وہ بھی غشی کے عالم میں. اب کیا مجھے پوچھنے کا حق ہے نا, مولا آپ کسے بلا رہے ہیں؟ اب تو کوئی نہ بچا. نعوذ باللہ, یہ صدائے استغاثہ تو عبس ہے اگر اس معنی میں دیکھا جائے. جب کوئی مدد کرنے نہیں آئے گا, جب کوئی نصرت کرنے نہیں آئے گا, تو صدائے استغاثہ کیوں, حل من ناصر کیوں, جب آپ کو معلوم ہے کہ اب کوئی مدد کرنے والا نہیں ہے. جتنے حرانے تھے وہ آ گئے, وہ جو فرمائیں, اب کوئی حرانے والا نہیں ہے تو حل من ناصر کیوں, کیا وجہ ہے حل من ناصر؟ سب شہید ہو گئے عصر عاشور, حسین ابن علی آواز دیں گے. عصر عاشور سے پہلے میں اس بات کی دلیل بیان کر رہا ہوں کہ کربلا آج بھی چل رہی ہے. مجھے یہ دیکھنا ہے کہ میرا نقش کہاں ہے, میں کہاں پہ کھڑا ہوں آج کی کربلا میں. حسین ابن علی آواز دیں گے, عصر عاشور سے پہلے جنہیں بلا رہا تھا وہ میری جان کی حفاظت کر رہے تھے, اور عصر عاشور کے بعد جنہیں بلا رہا ہوں وہ میرے مقصد کی حفاظت کریں گے.
دشمنوں پہ لانا,
عصر عاشور سے پہلے جنہیں بلا رہا تھا وہ میری جان کی حفاظت کر رہے تھے, اور عصر عاشور کے بعد جنہیں بلا رہا ہوں وہ میرے مقصد کی حفاظت کریں گے. ذرا دیکھو تم کہاں کھڑے ہو, جو فرمائیں, تم کہاں کھڑے ہو؟ جہاں مقصد پامال ہو رہا ہے وہاں تو نہیں چلے گئے, اگر چلے گئے تو اس بچھڑے ہوئے حر کو لے آؤ, جو فرمائیں, اگر کوئی بچھڑ گیا تو اسے بلا لو. ابھی کربلا سجی ہوئی ہے اور یہ کربلا سجی رہے گی جب تک امام مہدی کا ظہور نہیں ہو جائے گا. اب یہاں پر ممکن ہے آپ حضرات کہیں کہ کیا وجہ, آپ کہہ رہے ہیں کربلا سجی ہوئی ہے, کربلا ختم ہو گئی. واقعی کربلا ختم ہو گئی, اب کربلا جیسی کوئی کربلا نہیں ہوگی. وہ جو فرمائیں, کہاں وہ 72, جو فرمائیں, اب کہاں آنے والے ہیں وہ 72؟ تو کربلا تو ختم ہو گئی, جی ہاں کربلا ختم ہو گئی, مگر اس معنی میں کہ ایک پیغام حسینی ہے جو آگے بڑھ رہا ہے, اس معنی میں کربلا بھی سجی ہوئی ہے. خبردار, پیغام حسینی کو کوئی آنچ نہ آئے. کردار زینبی تمہیں ادا کرنا ہے, جو فرمائیں, کردار زینبی تمہیں ادا کرنا ہے. اسی لیے کہنے والوں نے کہا, آپ دیکھیں پنجتن کے نام تکرار ہوئے ہیں بعد والے اماموں میں, اگر وہ محمد ہیں تو پانچویں محمد ہیں, اگر وہ محمد ہیں تو نویں محمد ہیں, اگر وہ علی ہیں تو چوتھے علی ہیں, آٹھویں علی ہیں, دسویں علی ہیں, اگر ان میں کوئی حسن ہے تو گیارہویں حسن ہیں, مگر حسین کبھی تکرار نہیں ہوا. جو فرمائیں, حسین کبھی تکرار نہیں ہوا. کیوں؟ کہنے والے نے جواب دیا, شاید اس کی وجہ یہ ہو کہ اگر دوسرا حسین ہوتا تو دوسری کربلا بھی چاہیے تھی. پروردگار عالم نے اس نام حسین کو محفوظ رکھا, حسین ایک ہے تو کربلا بھی ایک ہوگی. اسی لیے کہنے والے نے اور اعتراض کرنے والے نے اعتراض کیا کہ جو آپ نے کہا کہ اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد, یہ کیا کربلا بس ایک ہے؟ ہر کربلا سے مراد کیا ہے؟ کربلا ایک مرتبہ برپا ہوئی ہے, اور آپ کہہ رہے ہیں اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد. تو جواب دینے والے نے جواب دیا, جی نہیں, ایسا نہیں. یہاں پر ضرورت شعری کی بنیاد پر ایک مضاف حذف ہے. اصل میں مصرع یوں ہیں, اسلام زندہ ہوتا ہے ہر ذکر کربلا کے بعد. جو فرمائیں, اسلام زندہ ہوتا ہے ہر ذکر کربلا کے بعد, مگر ضرورت شعری کی بنیاد پر ذکر کو حذف کر دیا گیا, اور اس طرح سے ہے, اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد. کہنا یہ چاہ رہے ہیں جہاں جہاں ذکر کربلا ہوگا. जहां जहां जिक्र करबला होगा वहां वहां मौत से हयात आती जाएगी। वो जो फरमाए क्यों, इसलिए कि जिसके दिल में भी इंसानियत है या जो भी दिल वाला है अगर वो एक मर्तबा नाम हुसैन सुन ले तो बदल ना जाए तो बताइएगा। इतनी ताकत है इस नाम हुसैन में, जो भी दिल वाला है एक मर्तबा नाम हुसैन सुनने के बाद मुनकलिब हो जाता है इंसान, हुर बन जाता है इंसान। इतनी ताकत है इस नाम हुसैनी में। मेरी और आपकी जिम्मेदारी है, हम सब मुबल्लिगाने करबला हैं। अजीजाने गिरामी, इस पर कभी इंशाल्लाह बयान करूं, सिर्फ मैं मुबल्लिगे करबला नहीं, हम सब मुबल्लिगे करबला हैं अपनी अपनी जगहों पर। मेरी जगह ये है तो आपकी जगह कोई और है, मैं आपकी जगह नहीं जा सकता, आप मेरी जगह नहीं आ सकते, मगर जिम्मेदारी जिस तरह से मेरे कंधों पर है ऐसे ही आपके कंधों पर है। आप भी मुबल्लिग करबला है, मैं भी मुबल्लिग करबला हूं। हमारी और आपकी जिम्मेदारी है कि अगर सामने वाला नहीं जानता तो उसे बता दें। वो जो फरमाएं क्यों, इसलिए कि जब तक मरीज को यही ना मालूम हो कि वो मरीज है। जो फरमाएं जब तक मरीज को यही ना मालूम हो कि वो मरीज है तो वो तबीब की जुस्तुजू कब करेगा। मेरी और आपकी जिम्मेदारी ये नहीं कि तबीब का पता बताएं। तो जो फरमाएं मेरी और आपकी जिम्मेदारी ये नहीं कि तबीब का पता बताएं, मेरी और आपकी जिम्मेदारी है कि बस मरीज को इतना बता दे कि तुम मरीज हो, फिर वो पलटकर खुद पूछेगा कि तबीब कहाँ है। और अगर तबीब का पूछे तो बता देना ये फर्श अजा है, यहाँ पर तबाबत की जाती है। एक सलामत बर मोहम्मद व आल मोहम्मद। मेरी और आपकी जिम्मेदारी है कि सामने वाले को ये बता दें तुम मरीज हो, तुम बीमार हो। जब तक यही नहीं मालूम कि सामने वाला बीमार है और सामने वाला मरीज है तो वो इलाज की जुस्तजू नहीं करेगा। अगर उसे पता चल गया वो मरीज है फिर पलटकर आपसे पूछेगा। अगर आपको मरज का पता है तो तबीब का भी पता बता दीजिए, फिर बताइएगा कि हमारा तबीब हुसैन है। और जो फरमाए हमारा तबीब बस हुसैन इब्न अली है, जो सिर्फ जिस्मों को नहीं रूहों को जिला देता है। जिस्मों को जिला देना बहुत आसान है, रूहों को जिला देना हर किसी के बस की बात नहीं है। हुसैन रूहों को जिला देते हैं जो हमेशा के लिए जिंदा कर देते हैं। बात को आगे बढ़ा रहा हूं। आवाज दी या अबा अब्दुल्लाह इन्नी सिल्मुल लिमन सालमकुम व हरबुल लिमन हारबकुम। ऐ हुसैन इब्न अली, जिससे आपने सुलह की उससे मैंने सुलह की, और जिससे आपने जंग की उससे मैंने जंग की। यहां पर लफ्ज आया है हर्ब, हर्ब यानी जंग, जिस तरह से मेहराब, तवज्जो फरमाएं मेहराब हर्ब से बनी है। मेहराब इसमें आला है, हर्ब से बना है। मेहराब का मतलब यह है कि वो जगह के जहां से जंग की जाती है, तवज्जो फरमाएं, या वो आला के जहां से जंग की जाती है। मेहराब से जंग की जाएगी मगर जंग की नौयत अलग होगी। तो फरमाए हमेशा जंग तीर और तलवार से नहीं होती, जंग कभी कभी फिक्र से भी होती है। तो फरमाए मेहराब से जंग की जाएगी, मिंबर से जंग की जाएगी। मिंबर यानी बुलंदी, मेहराब यानी जंग करने की जगह। इसीलिए बुजुर्गों का जो तरीका रहा, मेहराब भी के बराबर में मिंबर बनाया जाता है। तो फरमाए जो फरमाए इस पर इंशाल्लाह बयान करूंगा। मेहराब ही के बराबर में मिंबर बनाया जाता है। लेकिन मैं आपसे एक बात अर्ज करना चाहता हूं अज़ीज़ाने गिरामी, अगर मेहराब वो जगह है कि जहां से जंग की जाएगी तो मेहराब में जाने का हक उसे है जो दुश्मनों की साजिशों से वाकिफ हो, दुश्मनों की साजिशों का शिकार ना हो जाए। जो फरमाए जो दुश्मनों की साजिश से वाकिफ ही ना हो वो जंग क्या करेगा, वो तो हमें दुश्मनों के हाथ में दे देगा। इसलिए बहरहाल उलमा का तरीक़ाकार ये रहा, ज़ाहिरन इस्लाम का तरीक़ाकार भी ये रहा कि मेहराब के बराबर में मिंबर। तब जो फरमाए मेहराब यानी जंग करने की जगह, मिंबर यानी बुलंदी। तरीका ये है कि मेहराब मिंबर एक दूसरे के बराबर में होंगे। क्यों, इसलिए कहना ये चाह रहे हैं कि मेहराब में आने का हक उसे है जो मिंबर पे जा सकता हो। तो फरमाए और इसी के बरअक्स मेंबर पर आने का हक भी उसे है जो मेहराब में खड़ा हो सकता हो। तवज्जो फरमाइएगा, मेंबर पे आने का हक भी उसे है जो मेहराब में खड़ा हो सकता हो। देखो मेहराब की शर्त क्या है, जो फरमाए अगर मेंबर मेहराब के बराबर में है तो जो शर्त मेहराब की होगी वही शर्त मेंबर की होगी। अगर मेहराब की शर्त अदालत है तो यहां की शर्त भी अदालत होनी चाहिए। जो फरमाए अगर मेहराब की शर्त अदालत है तो यहां की शर्त भी अदालत होनी चाहिए। और यही नहीं बल्कि यहां बेतरीके औला अदालत होनी चाहिए। तवज्जो फरमाए क्यों, इसलिए कि अगर मेहराब में नऊज़ु बिल्लाह खाकम बेदहन कोई फासिक खड़ा हो गया, तवज्जो फरमाए अगर मेहराब में कोई फासिक खड़ा हो गया और आपने दो रकत नमाज में उसकी इक्तिदा कर ली तो बहुत ज्यादा दो रकत नमाज बातिल होगी, नमाज कजा हो जाएगी। लेकिन अगर यहां से गलत फिक्र चली गई, नमाज तो कजा हो सकती है मगर गलत फिक्र कजा नहीं हो सकती, ये इंसान को आखिर तक लेकर जाएगी। इसीलिए आप देखें, यहां पर मसला शरी बयान करूं, आप देखें क्या ये हो सकता है कि जुम्मे का खुतबा कोई और दे। मैं शाहिद लेकर आ रहा हूं, बताएं क्या ये हो सकता है जुम्मे का खुतबा कोई और दे और नमाज कोई और पढ़ाए? नहीं हो सकता। शर्ते नमाज जुमा ये है कि जो खुतबा दे रहा है वही नमाज पढ़ाएगा। क्यों? इसलिए कि जो शर्त नमाज के लिए है वही शर्त खुतबे के लिए भी है, जो शर्त मेहराब के लिए है वही शर्त मिंबर के लिए भी है। मैं अपनी बात तकरीबन इख्तिताम कर रहा हूँ, आज पहली मजलिस है, आज बिल्कुल इब्तदाई मरहला है। अज़ीज़ाने गिरामी आवाज़ दी, इन्नी सिल्मुल लिमन सालमकुम व हर्बुल लिमन हारबकुम। यहाँ से बात हमारी आई मेहराब पर कि मेहराब और मिंबर एक दूसरे के बराबर में होने चाहिए। क्यों? ये वो जगह है जहाँ से जंग की जाएगी, जहाँ से नकारे जंग बजेगा कि हुसैन इब्न अली की जंग अभी जारी है। और ये जंग वो लड़ सकता है कि जिसने अपने आप को मुसल्लाह किया हो, और मुसल्लाह करने का तरीका अलग है। ज़रूरी नहीं है, मैंने बयान किया, ज़रूरी नहीं है कि जंग तीर और तलवार से की जाए, जंग फिक्र से भी होती है। और जितना सख्त फिक्र से लड़ना है उतना जंग किसी के बदन से लड़ना नहीं है। फिक्र से लड़ना मुश्किल है, बदन से लड़ना बहुत आसान है। इसीलिए कहते हैं कि जाहिल से कभी गुफ्तगू ना कीजिएगा, जाहिल से कभी बहस ना कीजिएगा। क्यों? इसलिए कि वो समझ ही नहीं पाता, उसको पता ही नहीं। आप उसे जितनी बहस करें वो पलटकर उसी मरहले पर आ जाएगा। आप बहस के लिए किसी मुनासिब फर्द का इंतखाब कीजिए, फिर देखिए कि आपकी बात जाए नहीं जाएगी। बहरहाल पैगंबर ने फरमाया, हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, अजीब रिवायत है, मैं इन्नी सिल्मुल लिमन सालमकुम व हर्बुल लिमन हारबकुम के ज़ेल में बयान कर रहा हूँ। पैगंबर ने बयान की, ये वो रिवायत है जो शियों ने भी लिखी और सुन्नियों ने भी लिखी। मुत्तफ़क अलैह रिवायत, आवाज़ दी, अना हर्बुन लिमन हारबतुम, पैगंबर ने फरमाया, व सिल्मुन लिमन सालमतुम। किससे फरमाया? अमीरुल मोमिनीन से फरमाया। किससे फरमाया? इमाम हसन से फरमाया। किससे फरमाया? इमाम हुसैन से फरमाया। आवाज़ दी, मैं उससे जंग करूंगा जिससे आपने जंग की, और जो फरमाए, और मैं उससे सुलह करूंगा जिससे आपने सुलह की। अब उम्मते मोहम्मदी ये देखे कि हुसैन ने किससे सुलह की और किससे जंग की। तो जो फरमाए, जिससे हुसैन सुलह कर रहे हैं उससे पैगंबर ने भी सुलह की है, और जिससे हुसैन ने जंग की है उससे पैगंबर भी जंग कर रहे हैं। अगर से जिसमें पैगंबर जाहिर एतबार से नहीं है। क्यों? इसलिए कि हुसैन खुद कुछ नहीं है, पैगंबर ही का हिस्सा हैं। तो फरमाए, हुसैन खुद कुछ नहीं, पैगंबर ही का हिस्सा हैं। हुसैन मिन्नी व अना मिन हुसैन, हुसैन मुझका भी इस पर इंशाल्लाह बयान करूं, हुसैन मुझसे हैं और मैं हुसैन से हूं। और उसके बाद अजीब जुमला फरमाया, आवाज़ दी, अहब्बल्लाह मन अहब्बा हुसैना, परवरदिगार उससे मोहब्बत करता है जो हुसैन से मोहब्बत करता है। यानी अगर तुम परवरदिगार के महबूब बनना चाहते हो तो पहले हुसैन के महबूब बन जाओ, तुम हुसैन इब्न अली के मुहिब बन जाओ, फिर देखो परवरदिगार तुम्हारे साथ करता क्या है, परवरदिगार तुम्हें कहां से कहां पहुंचा देगा। और परवरदिगार ने तारीख में ऐसा करके दिखाया है। कितने ऐसे अफराद थे जो जहन्नम में जल रहे थे, मैं ये नहीं कह रहा कि जो जहन्नम में जाने वाले थे, नहीं, वो जहन्नम में जल रहे थे और एक नाम हुसैन और मोहब्बत हुसैन ने उन्हें जहन्नम से ऐसा आज़ाद किया। फिर वो जन्नत में नहीं गए बल्कि जन्नत के उरूज पर गए, क्योंकि हुसैन जब देते हैं तो थोड़ा नहीं देते। तवज्जो फरमाएं, हुसैन सखी हैं, जब हुसैन देते हैं तो उसके कमाल तक लेकर जाते हैं। ये जुमला इसी इमाम बारगा से कहा था, दोबारा कह रहा हूं, हुर जहन्नम की गहराई में जल रहा था। तवज्जो फरमाएं, जब हुसैन इब्न अली ने हुर का हाथ थामा तो सिर्फ जन्नत में नहीं पहुंचाया, जन्नत के उरूज पर पहुंचाया। कहां से कहां पहुंचाया? लानतुल्लाह से अलैहिस सलाम तक पहुंचाया। तवज्जो फरमाएं, और उस मकाम पर आए हुर के इमाम मासूम ने कहा, बे अबी अंत व उम्मी, क्योंकि शहदाए करबला के लिए मासूम के जुमले हैं, बे अबी अंत व उम्मी, बे अबी अंत व उम्मी, इस तरह के जुमले हैं मुख्तलिफ ताबीरों के साथ, कि मेरे माँ बाप आप पर फिदा। किसके लिए कह रहे हैं? उनमें हुर भी शामिल हैं, और हुर ही नहीं बल्कि उनमें गुलाम भी शामिल हैं। आज इब्तिदाई मजलिस है, हमें अपने आप को आमादा करना है, गुलाम भी शामिल हैं, गुलामों के लिए कह रहे हैं। कितने करीम हैं ये आका, गुलामों के लिए कह रहे हैं कि बे अबी अंत व उम्मी, मेरे माँ बाप आप पर फिदा। किसके लिए? गुलामों के लिए। अज़ीज़ाने गिरामी, आज पहली मुहर्रम है, पूरा साल इन दिनों का इंतजार करते हैं। सहे नसीब हुसैन आपके मेहमान हैं, हम मेज़बान हैं। ऐसी मेज़बानी कीजिएगा कि रुमाल जहरा खुश्क ना रहे। रुमाल जहरा खुश्क ना रह जाए। एक माँ है जो सुबह से रात तक मुख्तलिफ जगहों पर जाती है, उसका पहलू टूटा हुआ है, हाथ में रुमाल है, अजब नहीं आवाज दे, मेरे हुसैन के जख्मों का मरहम दे। कल आपने सुना कि चांद हो गया, आपने चांद देखा, ये चांद जैनब ने भी देखा था। और जब जैनब ने ये चांद देखा तो जैनब का दिल घबराने लगा, क्योंकि ये सिर्फ मुहर्रम का चांद नहीं था बल्कि ये चांद ऐलान कर रहा था कि अली अकबर की बर्छी लगेगी। ये चांद ऐलान कर रहा था कि कासिम का लाशा पामाल होगा। ये चांद ऐलान कर रहा था कि अब्बास के बाजू कटेंगे। ये चांद ऐलान कर रहा था कि हुसैन का गला कटेगा। ये चांद ऐलान कर रहा था कि हुसैन का लाशा पामाल होगा। ये चांद ऐलान कर रहा था कि जैनब की चादर छिनेगी। ये चांद ऐलान कर रहा था कि सकीना के रुखसार नीले हो जाएंगे। मुहर्रम आ गया, हम तो हुसैनों की हुसैन के गुलाम के गुलाम भी नहीं है। आका हमें अपनी गुलामी में ले लीजिए आका, कि जो आपकी गुलामी में आ जाए। वो ना जाने कहां से कहां पहुंच जाता है। आज की मजलिस में यही बयान करना चाह रहा हूँ अज़ीज़ान गिरामी, करबला में तकरीबन 3 गुलाम शहीद हुए हैं, एक जनाब हुर का गुलाम, एक जनाब हबीब का गुलाम और एक जनाब अबू ज़र गफारी का गुलाम। मैं 2 गुलामों का तस्करा करना चाहता हूँ। जनाब अबू ज़र गफारी का गुलाम जॉन और जनाब हुर का गुलाम जिसका नाम जनाब इब्ने शहर आसूब ने लिखा है असलम। ये 2 गुलाम हैं जिनका तस्करा करना चाहता हूँ। अजीब तारीख ने लिखा है, अजीब लिखा है, दिल फट जाता है, हुसैन कितने करीम है। जो अमल अली अकबर के साथ किया था, मैं भी बयान करूंगा, जो अमल अली अकबर के साथ किया है वही अमल गुलाम के साथ भी किया है। कहां मिलेगा ऐसा आका। जॉन अबू ज़र के गुलाम है, अबू ज़र ने जॉन को आजाद कर दिया लेकिन जॉन ने कहा नहीं मैं अली की गुलामी में जाना चाहता हूँ। जॉन रबजा से मदीने आए या कूफे आए और अमीरुल मोमिनीन अलैहिस्सलाम के साथ रहे। उसके बाद जॉन इमाम हसन की गुलामी में गए, उसके बाद इमाम हुसैन की गुलामी में आए, कहने लगे मैं अहले बैत की गुलामी से बाहर नहीं जाना चाहता। और यहाँ तक कि जॉन हुसैन के साथ साथ करबला आ गए। असलहा शेनास थे जॉन, असलहे की मुहारत रखते थे। शब आशूर जॉन असलहा बना रहे थे। किसके साथ? हुसैन इब्न अली के साथ। अपनी तलवार तेज कर रहे थे, कल ये तलवार होगी जो दुश्मनों पर चलेगी। रोजे आशूर आया, एक मर्तबा जॉन हुसैन के पास आकर कहने लगे आका अब मैं भी मरने चला जाऊं। ना सुन सकेंगे, हुसैन कहने लगे जॉन, मक्तल के जुमले हैं, कहने लगे जॉन तुम हमारी आसाइशों के साथी थे, अब मैं मुसीबत में हूं, मैंने तुम्हें आजाद किया। जॉन चले जाओ, मैंने तुम्हें आजाद किया। मक्तल ने लिखा है जॉन हुसैन के हाथ चूमने लगे, कहने लगे आका मुझसे मुझे दूर ना कीजिएगा आका, आका जब सादतों में जाने का वक्त आ गया तो आप मुझे आजाद कर रहे हैं। मगर मक्तल ने लिखा कि हुसैन मान नहीं रहे, कहने लगे नहीं जॉन मैं तुम्हें नहीं बेच सकता, जॉन हफ्सा के रहने वाले हैं, सियाह गुलाम हैं, जॉन का रंग सियाह है। जॉन ने 3 जुमले कहे इमाम को, ये 3 जुमले याद रखिएगा आगे बयान करूंगा, 3 जुमले कहे हैं। उसके बाद फिर हुसैन जॉन को रोक ना सके। पहला जुमला ये था कि आका मेरा रंग सिया है, शायद इसलिए आप मुझे इजाजत नहीं दे रहे, मेरा काला खून आपके सफेद खून में मिल ना जाए, आपके खून में मिल ना जाए मेरा खून, या मेरे अंदर से बदबू आती है, क्योंकि हफ्सा के रहने वालों के अंदर से बदबू आती थी। कहने लगे आका मेरे अंदर से बदबू आती है, या ये वजह है या एक और वजह हो सकती है कि मेरा खानदान अच्छा नहीं है। मैं एक पस्त खानदान से ताल्लुक रखता हूं। जैसे ही ये 3 जुमले सुने कहने लगे जाओ जाओ खुदा हाफिज। कहां सुन सकते हैं हुसैन ये सारी बातें, कहने लगे जाओ जॉन खुदा हाफिज। मक्तल ने लिखा जब जॉन जाने लगे तो बच्चों ने जॉन को घेर लिया, चाचा जॉन कहां जा रहे हैं। अल्लाह अल्लाह सकाफत हुसैनी, हुसैन के बच्चे हैं और कह रहे चाचा जॉन कहां जा रहे हैं, जॉन बाहर चले मुझे नहीं मालूम, मैदान में आए जंग करते करते जमीन पर गिरे, थोड़ी देर बाद एहसास हुआ कोई बराबर में बैठा है। Oh और फिर जब जॉन शहीद हो गए तो इमाम ने तीन दुआएं की हैं, क्योंकि जॉन ने तीन जुमले कहे थे, आका मेरा रंग सिया है, मुझ में से बदबू आती है, मेरा खानदान अच्छा नहीं है, अपने हाथों को उठाया कहने लगे अल्लाहुम्मा बय्यिज वजहा, परवरदिगारा इसके रंग को सफेद कर दे, वह तैयब रीहा इसकी बदबू को खुशबू में बदल दे। मालिक इसका दिल टूटा हुआ था, इसने कहा था मेरा खानदान अच्छा नहीं है, वाहशुर हो माल अबरार, परवरदिगार इसे हमारे साथ मैशूर करना। बस खत्म कर दिया। जॉन शहीद हो गए, हजरत हुर का गुलाम तुर्क गुलाम आया, कहने लगा आका मुझे भी इजाजत है। इमाम ने तुर्क गुलाम को आवाज इजाजत दी, तुर्क गुलाम मैदान में आया, जंग करते करते जमीन पे गिरा, उसे भी यह एहसास हुआ कि कोई बराबर में बैठा है। मक्तल लिखा फरा हो फतह आई नए, उसने अपनी आंखों को देखा हुसैन की जियारत की, फतह बस समा लबों पर मुस्कुराहट आई। कितना खुश नसीब हूं मैं। फिर मक्तल ने अजीब फिक्रा लिखा, मक्तल ने लिखा वजा खद्दहु अला खद्दे, अपने रुखसार को इस गुलाम के रुखसार पे रख दिया, और हुसैन ने रोना शुरू कर दिया। पहली मुहर्रम में सुनते जाइए, हुसैन ने रोना शुरू कर दिया, खत्म कर दिया, आंसू ना रोक सकेंगे। मक्तल ने ये फिक्रा दो जगहों पे लिखा है, वदा खद्दहु अला खद्दे, जब इस गुलाम के सिरहाने पहुंचे तो अपने रुखसार को इस गुलाम के रुखसार पे रख दिया, या जब अली अकबर के सिरहाने पहुंचे। लेकिन बहुत फर्क था दोनों में, जब वो गुलाम गिरा तो उसका जनाजा उठा के ले आए, लेकिन जब अली अकबर गिरे 57 बरस की ज़ईफ़ी को देखा, 18 बरस की जवानी को देखा, हुक्मे शरीयत को देखा, खैमे का रुख किया, तआलो एहमलू अखाकुम, आओ आओ अली अकबर का जनाजा ले चलो, आगे आगे मैयत, पीछे पीछे हुसैन।